رشتہ قرآن سے بنا ایسا دل پہ چھایا ہو نور قرآن کا، رشتہ قرآن سے بنا ایسا دل پہ چھایا ہو نور قرآن کا.
الحمد للہ رب العالمین والصلاة والسلام على سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ وعلى آلک واصحابک یا حبیب اللہ. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا اللہ تبارک و تعالی اس بندے پر 10 رحمتیں نازل فرماتا ہے، اور جس نے مجھ پر 10 مرتبہ درود پاک پڑھے اللہ تبارک و تعالی اس پر 100 رحمتیں نازل فرماتا ہے، اور جس نے مجھ پر 100 مرتبہ درود پاک پڑھے تو اللہ تبارک و تعالی اس کی ان دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے، اور کل بروز قیامت اللہ تبارک و تعالی اسے شہداء کے ساتھ رکھے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، الحمدللہ عز و جل ہم آج پھر اپنے سلسلے قرآن سے تعلق میں حاضر ہیں. حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. مدنی چینل کے ناظرین، ہم آج اپنے اس سلسلے قرآن سے تعلق میں 4 عورتوں کا تذکرہ کریں گے. اللہ تبارک و تعالی قرآن مجید فرقان حمید میں ارشاد فرماتا ہے، ضرب اللہ مثلا للذین کفروا امرأة نوح وامرأة لوط كانتا تحت عبدين من عبادنا صالحين فخانتاهما فلم يغنيا عنهما من الله شيئا وقيل ادخلا النار مع الداخلين. وضرب الله مثلا للذين آمنوا امرأة فرعون اذ قالت رب ابن لي عندك بيتا في الجنة ونجني من فرعون وعمله ونجني من القوم الظالمين. ومريم ابنة عمران التي احصنت فرجها فنفخنا فيه من روحنا وصدقت بكلمات ربها وكتبه وكانت من القانتين. اللہ کافروں کی مثال دیتا ہے نوح کی عورت اور لوط کی عورت. وہ ہمارے بندوں میں دو سزا وار قرب بندوں کے نکاح میں تھیں، پھر انہوں نے ان سے دغا کی تو وہ اللہ کے سامنے انہیں کچھ کام نہ آئے، اور فرما دیا گیا کہ تم دونوں عورتیں جہنم میں جاؤ جانے والوں کے ساتھ. اور اللہ مسلمانوں کی مثال بیان فرماتا ہے فرعون کی بیوی، جب اس نے عرض کی، اے میرے رب، میرے لیے اپنے پاس جنت میں گھر بنا، اور مجھے فرعون اور اس کے کام سے نجات دے، اور مجھے ظالم لوگوں سے نجات بخش، اور عمران کی بیٹی مریم جس نے اپنی پارسائی کی حفاظت کی، تو ہم نے اس میں اپنی طرف کی روح پھونکی، اور اس نے اپنے رب کی باتوں اور اس کی کتابوں کی تصدیق کی اور فرما برداروں میں ہوئی۔ ان آیات بجینات میں اللہ تبارک و تعالی نے چار عورتوں کا تذکرہ کیا، ان کی مثال کو بیان فرمایا۔ پہلی عورت حضرت نوح علیہ السلام کی زوجہ جس کا نام واہلہ تھا، جسے ایک نبی برحق کی زوجیت کا شرف ملا، اور برسوں یہ اللہ تبارک و تعالی کے نبی علیہ السلام کی صحبت سے سرفراز رہی، مگر اس کی بد نصیبی قابل عبرت ہے کہ اس کو ایمان نصیب نہ ہوا، بلکہ یہ حضرت نوح علیہ السلام کی دشمنی اور توہین و بے ادبی کے سبب سے بے ایمان ہو کر مر گئی اور جہنم میں داخل ہوئی۔ دوسری عورت حضرت لوط علیہ السلام کی زوجہ جس کا نام واعلہ تھا، عین کے ساتھ واعلہ تھا، یہ بھی اللہ تبارک و تعالی کے ایک جلیل القدر نبی علیہ السلام کی زوجیت و صحبت سے برسوں سرفراز رہی، مگر اس کے سر پر بدنصیبی کا ایسا شیطان سوار تھا کہ سچے دل سے کبھی ایمان نہ لائی، بلکہ عمر بھر منافقہ رہی اور اپنے نفاق کو چھپاتی رہی۔ جب قوم لوط پر عذاب آیا اور پتھروں کی بارش ہونے لگی، اس وقت حضرت لوط علیہ السلام اپنے گھر والوں اور مومنین جو ان کو ماننے والے تھے ان کو ساتھ لے کر بستی کے باہر جا رہے تھے، وائلہ بھی آپ کے ساتھ تھے۔ آپ نے فرما دیا تھا کوئی شخص بستی کی طرف مڑ کر نہ دیکھے، ورنہ وہ بھی عذاب کے اندر مبتلا ہو جائے گا۔ چنانچہ آپ کے ساتھ والوں میں سے کسی نے بھی بستی کی طرف مڑ کر نہیں دیکھا، اللہ کے نبی علیہ السلام کی پیروی کی، ان کے حکم کی عدولی نہیں کی، بلکہ ان کے حکم کو مانتے ہوئے اطاعت و فرما برداری کا مظاہرہ کیا۔ پھر ہوا یہ کہ حضرت لوط علیہ السلام کے ساتھ جو لوگ تھے یہ سب کے سب عذاب سے بچ گئے، لیکن آپ کی جو زوجہ واعلہ تھی وہ بھی آپ کے ساتھ چونکہ تھی، اس نے آپ کے حکم کی نافرمانی کرتے ہوئے اپنی قوم کی طرف مڑ کر دیکھا، اور جب اس نے اپنی بستی کی طرف مڑ کر دیکھا اور شہر والوں کو الٹ پلٹ ہوتے دیکھا تو چلانے لگی اور اپنی قوم کو صدائیں دینے لگی، ہائے میری قوم، ہائے میری قوم۔ یہ بات زبان سے نکلتے ہی ناگہاں عذاب کا ایک پتھر اس کو بھی آ لگا اور یہ بھی ہلاک ہو کر جہنم رسید ہو گئی۔ قرآن میں ارشاد فرمایا فخانتاہما، دونوں عورتوں کی خیانت کرنے سے مراد یہ ہے کہ کافر اور منافق ہونا، اس سے مراد یہ ہرگز نہیں کہ یہ زناکار تھیں، بدکاری میں مبتلا تھیں، یہ مراد نہیں ہے، بلکہ مراد یہ ہے کہ یہ اپنے کفر پر اور پھر منافقت میں پڑی رہیں۔ انہوں نے کفر کا اظہار اگرچہ نہیں کیا، اسلام کو ہی ظاہر کیا، لیکن حقیقت میں انہوں نے منافقت کی۔ حضرت ابن عباس رضی اللہ تعالی عنہما نے فرمایا کسی نبی کی بیوی نے بدکاری اور زناکاری نہیں کی۔ لوط علیہ السلام اور نوح علیہ السلام کی بیویوں کی خیانت کرنے کے یہ معنی ہے کہ وہ عورتیں ان پیغمبروں کے دین پر نہیں تھیں۔ حضرت نوح علیہ السلام کی بیوی لوگوں سے کہتی تھی کہ نوح تو دیوانہ ہے، معاذ اللہ، اگر حضرت نوح پر کوئی ایمان لے آتا تھا تو وہ قوم والوں کو خبر پہنچا دیتی تھی، اور حضرت لوط علیہ السلام کی بیوی حضرت کے مہمانوں کی اطلاع قوم والوں کو پہنچا دیتی تھی، ان کو خبر دے دیتی تھی کہ ان کے گھر میں مہمان آئے ہیں۔ اب مہمان تو رات کو بھی آ سکتے ہیں، और दिन को भी आ सकते हैं। अगर मेहमान रात को आता तो फिर इत्तला कैसे देती? तो कहा कि घर में रोशनी कर देती थी ताकि रोशनी देकर मेहमानों का लोगों को पता चल जाए कि लूत अलैहि सलाम के घर में मेहमान आए हुए हैं। और अगर दिन में कोई मेहमान उतरता तो धुनी देती ताकि मेहमान की आमद की इत्तला लोगों को हो जाए। अल्लाह तबारक व ताला ने यह मिसाल कुफार की हालत के मुताल्लिक इस सिलसिला में बयान फरमाई कि उनको इनके कुफर और अदावत मोमिनीन पर बगैर किसी परवाह की सजा दी गई, और अदावत के होते हुए उनको नसब व मुसाहरत काम ना देगी, खा वो नसब से मुत्तसिल मोमिन पैगंबर ही क्यों ना हो। यानी अगरचे इनका ताल्लुक अल्लाह के नबियों से था, लेकिन यहां निस्बत काम इस वजह से नहीं आई कि वो कुफर में पड़ी हुई थी, वो मुनाफ़क़त में पड़ी हुई थी, इस वजह से उनको ये निस्बत काम न आएगी। अल्लाह तबारक व ताला ने बतौर मिसाल इन दो औरतों का तस्किरा ये बताने के लिए ही फरमाया कि कुफार का रिश्ता कराबत, यहां तक के रिश्ता जौजियत भी अगर पैगंबरों से हो तो कुफार के लिए वो बेसूद है, पैगंबरों की कराबत और जौजियत भी काम नहीं आ सकती। ये तंबीह रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम से रिश्ते कराबत रखने वालों को की गई कि कुफर की हालत में पैगंबर सल्लल्लाहु अलैहि वसल्लम भी तुम्हारे काम नहीं आ सकते। मुशरिकीन मक्का असल में ये कहा करते थे कि हम तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के करीबी रिश्तेदार हैं, हम उनके हमसाए हैं, हमें ईमान लाने और जान जोखों में डालने की जरूरत ही क्या है? अगर कयामत आ ही गई तो हजूर सल्लल्लाहु अलैहि वसल्लम हमारी शफाअत फरमाएंगे, और कुफर के बावजूद हम इनके रिश्ते कराबत की वजह से या हमसाईगी के रिश्ते की वजह से हम बच जाएंगे। तो इनकी इस गलत फहमी को दूर करने के लिए ये मिसाल दी गई तो पता ये चला कि शफाअत कुफर की वजह से नहीं मिल सकती, शफाअत का ताल्लुक ईमान से है। जो रिवायतों में आया है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि मैं अपनी उम्मत के बड़े बड़े गुनाहगारों की शफाअत करूंगा, और सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम उम्मत की शफाअत फरमाएंगे। इसी तरह ये भी रिवायतों में मौजूद है कि कुरान अपने पढ़ने वालों की शफाअत करेगा। तो ये शफाअत उनकी होगी जिनका ताल्लुक ईमान से होगा, यानी वो ईमान ले आए होंगे और अल्लाह तबारक व ताला के रसूल को माना होगा, अल्लाह की तौहीद पर ईमान रखा होगा, फिर शफाअत उनको पहुंचेगी। और जिनका ईमान से कोई ताल्लुक ही नहीं, यानी वो ईमान नहीं लाए और अपनी जहालत में कुफर में पड़े रहे और सरकशी के अंदर ही जिंदगी को बसर कर दिया, कहा कि शफाअत उनको नहीं मिलेगी। कुफर होगा तो फिर नबी का रिश्ता भी काम नहीं आएगा, और इसीलिए अल्लाह तबारक व ताला ने वाजे तौर पर कुरान में ऐलान फरमा दिया, इन्नल्लाह ला यग़फिरु अन युशरक बिही व यग़फिरु मा दून ज़ालिक लिमन यशा व मन युशरिक बिल्लाहि फ़क़द इफ़्तरा इस्मन अज़ीमा। बेशक अल्लाह उसे नहीं बख्शता कि उसके साथ कुफ्र किया जाए, और कुफ्र से नीचे जो कुछ है जिसे चाहे माफ फरमा देता है, और जिसने खुदा का शरीक ठहराया उसने बड़े गुनाह का तूफान बांधा। नबी की निस्बत उस वक्त फायदा देती है जब ईमान भी हो। आइए कुरान से सुनते हैं, कुल इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहबिबकुमुल्लाह वयग़फिर लकुम ज़ुनूबकुम वल्लाहु गफूरुर रहीम। ए महबूब, तुम फरमा दो कि लोगो अगर तुम अल्लाह को दोस्त रखते हो तो मेरे फरमा बरदार हो जाओ, अल्लाह तुम्हें दोस्त रखेगा और तुम्हारे गुनाह बख्श देगा, और अल्लाह बख्शने वाला मेहरबान है। तीसरी औरत जिसका तस्किरा आज के हम इस सिलसिले में करने जा रहे हैं, ये आसिया बिनते मज़ाहिम रदी अल्लाह ताला अन्हा, ये फिरौन की बीवी हैं। फिरौन तो हजरत मूसा अलैहिस्सलाम का बदतरीन दुश्मन था, لیکن حضرت آسیہ رضی اللہ تعالی عنہا نے جب جادوگروں کو حضرت موسیٰ علیہ السلام کے مقابلہ میں مغلوب ہوتے ہوئے دیکھ لیا تو فوراً ان کے دل کے اندر ایمان کا نور چمک اٹھا اور وہ ایمان لے آئی۔ جب فرعون کو خبر ہوئی تو اس ظالم نے ان پر بڑے بڑے ظلم کیے، بہت زیادہ زد و کوب کے بعد چومیخہ کر دیا، یعنی چار کھونٹیاں گاڑ کر حضرت آسیہ رضی اللہ تعالی عنہا کے چاروں ہاتھوں پیروں میں لوہے کی میخیں ٹھوک کر چاروں کھونٹیوں میں اس طرح جکڑ دیا کہ وہ ہل بھی نہیں سکتی تھی، اور باری پتھر سینہ پر رکھ کر دھوپ کی تپش میں ڈال دیا۔ دانا پانی بالکل بند کر دیا، نہ کھانے کے لیے کوئی چیز پہنچتی اور نہ ہی پینے کے لیے ان کو دیا جاتا، لیکن ان مصائب و شدائد کے باوجود وہ اپنے ایمان پر بالکل ثابت قدم رہیں، قائم و دائم رہیں، اور فرعون کے کفر سے اللہ تبارک و تعالیٰ کی پناہ اور جنت کی دعائیں مانگتی رہیں، اور اسی حالت میں ان کا خاتمہ بالخیر ہو گیا اور وہ جنت میں داخل ہو گئیں۔ چوتھی عورت حضرت مریم بنت عمران رضی اللہ تعالیٰ عنہ، یہ حضرت عیسیٰ علیہ السلام کی والدہ ہیں۔ چونکہ حضرت عیسیٰ علیہ السلام ان کے شکم سے بغیر باپ کے پیدا ہوئے، اس لیے ان کی قوم نے طعن اور بدگوئیوں سے ان کو بڑی بڑی ایذائیں پہنچائیں، مگر یہ صابرہ رہ کر اتنے بڑے بڑے مراتب و درجات سے سرفراز ہوئیں کہ اللہ تبارک و تعالیٰ نے قرآن مجید میں ان کی مدح و ثنا کا بار بار ذکر فرمایا۔ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ تمام دنیا کی عورتوں میں سب سے زیادہ اچھی اور باکمال چار بیویاں ہیں، ایک حضرت مریم رضی اللہ تعالی عنہا، دوسری حضرت آسیہ جو فرعون کی بیوی ہیں یہ، اور تیسری حضرت خدیجہ تلکبرہ رضی اللہ تعالی عنہا، اور چوتھی سیدہ خاتون جنت امام حسن و حسین رضی اللہ تعالی انہما کی پیاری امی جان، میرے آقا صلی اللہ علیہ وسلم کی پیاری لخت جگر ملکہ فردوس سے بری مخدومہ کائنات فاطمہ الزہرا رضی اللہ تعالی عنہا ہیں۔ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، حضرت آسیہ اپنے زمانے کی عورتوں کی سردار ہیں، اور حضرت مریم اپنے زمانے کی عورتوں کی سردار ہیں۔ حضرت آسیہ رضی اللہ تعالی عنہا کی مثال کو بیان فرما کر یہ واضح کر دیا گیا کہ دوسرے کی معصیت ضرر نہیں دیتی، اور اسی طرح حضرت آسیہ رضی اللہ تعالی عنہا اور حضرت مریم رضی اللہ تعالی عنہا کی مثال بیان کرنے کا مقصد یہ ہے کہ ایمان لانا ہے تو ان کی طرح لاؤ جو مصائب و علام کے باوجود ایمان پر قائم رہیں۔ حضرت آسیہ رضی اللہ تعالی عنہا پر کیسے ظلم ڈھائے گئے، کیسے مصائب و آلام ان پر وارد ہوئے، کیسی پریشانیوں میں انہیں مبتلا کیا گیا، چومیخا کر دیا۔ پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، کیا یہ آسان ہے کسی کے ہاتھ میں یا جسم کے کسی عضو میں کیل ٹھونک دینا؟ چونٹی کاٹ لے تو ہم چیخ اٹھتے ہیں، اور کیل ٹھونک دیا جائے تو کیسی تکلیف ہوتی ہوگی۔ اتنے شدائد، اتنے مصائب و آلام کے باوجود ایمان پر ثابت قدم رہیں، اللہ رب العزت نے کیا انعامات عطا فرمائے، ان کا ذکر قرآن میں موجود ہے، اور جنت میں انہیں اللہ تبارک و تعالی کی طرف سے بلند مراتب عطا کیے جائیں گے۔ معلوم ہوا کہ راہ حق میں جو سختیاں آتی ہیں، ہمیں ان نیک بندیوں سے سبق حاصل کرنا ہے۔ ان مبلغین کو جو تبلیغ دین کرتے ہیں، ان علماء کو، ان طالب علم کو جو دین کے لیے کام کرتے ہیں، جو اعلائے کلمت اللہ کے لیے کوشاں رہتے ہیں، جو اپنی سی کوشش میں کامیاب ہونے کی کوششیں کرتے رہتے ہیں، کہ وہ مصائب و آلام پر ذرا بھی ہچکچائے نہ، بلکہ ثابت قدم رہیں، ان کے قدم ڈولنے نہیں چاہیے۔ اللہ تبارک و تعالی مصائب و آلام پر صبر کرنے والوں کو پسند کرتا ہے، اور ایسے لوگوں کو اللہ تبارک و تعالی نے خوشخبریاں عطا فرمائی۔ فرمایا وبشر الصابرین، اور خوشخبری سنا صبر والوں کو۔ एक आयत मुबारका में फरमाया, ए ईमान वालों सबर करो और सबर में दुश्मनों से आगे रहो और सरहद पर इस्लामी मुल्क की निगहबानी करो और अल्लाह से डरते रहो इस उम्मीद पर कि कामयाब हो। बेशुमार आयात बजनात हैं जो सबर करने वालों की फजीलत में नाजिल हुई और फरमाया, वस्साबिरीन वस्साबिरात वलखाशीन वलखाशियात वलमुतसद्दिकीन वलमुतसद्दिकात والصائمين والصائمات والحافظين فروجهم والحافظات والذاكرين الله كثيرا والذاكرات أعد الله لهم مغفرة وأجرا عظيما। और सबर वाले और सबर वालियां और आजजी करने वाले और आजजी करने वालियां और खैरात करने वाले और खैरात करने वालियां और रोजे वाले और रोजे वालियां और अपनी पारसाई निगाह रखने वाले और निगाह रखने वालियां और अल्लाह को बहुत याद करने वाले और याद करने वालियां, इन सब के लिए अल्लाह ने बख्शिश और बड़ा सवाब तैयार कर रखा है। और सबर करने पर सवाब ऐसा है कि कहीं किसी अमल पर फरमाया कि इतना सवाब, किसी पर 10 गुना, किसी पर 700 गुना, किसी पर इससे भी ज्यादा। लेकिन जब बात सबर की है तो अल्लाह रब्बुल इज्जत इरशाद फरमाता है, इन्नमा युवफ्फस साबिरून अजरहुम बिगैर हिसाब, साबिरों ही को उनका सवाब भरपूर दिया जाएगा बेगिनती, यानी बगैर किसी गिनती के, बगैर हिसाबो किताब के उनको अजर अल्लाह तबारक व ताला की बारगाह से अता किया जाएगा। हजरत सैयदना अबू हुरैरा रदी अल्लाह ताला अन्हु से मरवी है, सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि अल्लाह तबारक व ताला ने किसी बंदे को सबर से बेहतर और वसात वाली कोई भलाई अता नहीं की। हजरत सैयदना अबू मालिक अशारी रदी अल्लाह ताला अन्हु से मरवी है, सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, सफाई निस्फ ईमान है और अल्हम्दुलिल्लाह कहना मेजान को भर देता है और सुभान अल्लाह वल्हम्दुलिल्लाह जमीन व आसमान के दरमियान हर चीज को भर देते हैं और नमाज नूर है, सदका दलील यानी रहनुमा है, सबर रोशनी है। सबर को रोशनी करार दिया गया, ये राही हिदायत की तरफ इंसान को रोशनी देती है, ये बंदे के ईमान को रोशन कर देता है, ऐसी रोशनी अल्लाह जल्ला मजदहू सबर पर बंदे को अता फरमाता है और फरमाया, कुरान तेरे हक में या तेरे खिलाफ हुज्जत यानी दलील है। हर शख्स दिन की इब्तिदा अपने नफ्स को बेचने वाला होता है, अब या तो उसे आजाद करता है या फिर उसे हलाक कर देता है। सरकारे दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सबर निस्फ ईमान है और यकीन ये पूरा ईमान है। सैयदना सुहेब रूमी रदी अल्लाह ताला अन्हु से रिवायत है कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमिन के मामले पर ताज्जुब है कि उसका सारा मामला भलाई पर मुश्तमल है और ये सिर्फ उसी मोमिन के लिए है जिसे खुशहाली हासिल होती है तो शुक्र करता है क्योंकि उसके हक में यही बेहतर है, और अगर तंग दस्ती पहुंचती है तो सब्र करता है तो यह भी उसके हक में बेहतर है। प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, हमें राहे हक में आने वाले मसाइब पर सब्र करना है और याद रखिए इन चार वाकयात में जो पहली दो औरतों का जिक्र किया गया, हजरत नूह अलैहिस्सलाम की बीवी और हजरत लूत अलैहिस्सलाम की बीवी जो हलाकु बर्बाद हो गई, कहा कि इन चारों वाकयात में इन पहली दो औरतों से जो हमें सबक मिलता है, महज रिश्ता या कराबतदारी निजात के लिए काफी नहीं, उसके लिए कामिल ईमान की जरूरत है। बाज लोग कह देते हैं कि हमें नमाज की क्या जरूरत है, हम क्यों पढ़ें, हमारे पास वक्त नहीं है, या फिर ठीक है ये नहीं कहते तो ये कह देते हैं ठीक है फुलां से हमारा रिश्ता है, फुलां आलिम है, फुलां मुफस्सिर है, फुलां मुफ्ती है, या फुलां अल्लाह के नेक वली हैं उनसे हमारा रिश्ता है। नमाज फिर भी पढ़नी पड़ेगी, क्योंकि वो भी यही कहते हैं, उनसे रिश्ता यही सबक देता है कि तुम भी नमाज पढ़ो, और नमाज पढ़ के नेक आमाल करके अल्लाह तबारक व ताला का कुर्ब हासिल करो, क्योंकि नमाज तो नूर है, नमाज तो आंखों की ठंडक है, और नमाज कब्रो हशर में आसानी को पैदा करती है। नमाज तो मोमिन की मेराज है, नमाज से दूर नहीं होना चाहिए। अगरचे किसी से कितना ही रिश्ता मजबूत क्यों ना हो, फिर भी इंसान को चाहिए कि अपने अमल को मजबूत करता चला जाए और अल्लाह तबारक व ताला को राजी कर ले। किसी का गुनाह किसी को नुकसान नहीं देता, हर एक ने अपने आमाल का जवाब देना है। राह हक में मुसीबतों का आना कोई बड़ी बात नहीं, बल्कि राह हक के मुसाफिरों को अमूमन मुश्किलात का सामना करना पड़ता है। राय हक में आने वाली मुश्किलात पर सब्र करना चाहिए, राय हक में आने वाली मुश्किलात पर सब्र करना अल्लाह के मुकर्रब बंदों का काम है। राय हक में मुश्किलात आने पर वावेला करने की बजाय अल्लाह तबारक व ताला से नजात की दुआ मांगनी चाहिए। प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाजरीन, हमारे आज के इस सिलसिले का वक्त इख्तिताम को पहुंचा, आइंदा तक के लिए इजाजत दीजिए। अल्लाह तबारक व ताला हम सब को अमल की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
रिश्ता कुरान से बना ऐसा, दिल पे छाया हो नूर कुरान का। रिश्ता कुरान से बना ऐसा, दिल पे छाया हो नूर कुरान का।